نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم فألهمها فجورها وتقواها قد أفلح من زكاها وقد خاب من دساها سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. ہر قسم کی تعریف اللہ وحدہ لا شریک کے لیے ہے جس نے ہم سب کو یہاں بیٹھنے کا موقع دیا اور ہماری زندگی میں ایک بڑا خوبصورت مہینہ لائے کہ جس کو ہم رمضان کا مہینہ کہتے ہیں. سورۃ بقرہ کی آیت 183 میں جہاں رمضان کا ذکر آتا ہے اللہ تعالیٰ فرماتے ہیں کہ یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. اے لوگوں جو ایمان لائے ہو اللہ نے تم پر روزے فرض کیے جیسا کہ تم سے پہلوں پہ فرض کیے. کیوں کیے؟ تاکہ تم متقی بنو. تو لفظ تقویٰ قرآن پاک کا وہ لفظ ہے جو سب سے زیادہ استعمال ہوا. اس روٹ ورڈ سے مختلف قسم کے لفظ جو تھے وہ نکلے تھے. ہم دیکھیں گے کہ تقویٰ کیا ہوتا ہے. ابھی جو میں نے شروع میں آیت پڑھی تھی یہ سورۃ شمس کی دو آیتیں تھیں. فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا. اللہ تعالیٰ نے ہر نفس کو سمجھ دی اس کی بدی کی اور اس کی نیکی کی. لہٰذا قَدْ أَفْلَحَ مَنْ زَكَّاهَا. بے شک وہ شخص کامیاب ہو گیا جس نے اپنے آپ کو پاک کیا. وَقَدْ خَابَ مَنْ دَسَّاهَا. اور وہ شخص نامراد ہوا جس نے اس کو آلودہ کیا. بات یہ ہے کہ اللہ تعالیٰ نے انسان کو دنیا میں بھیجنے سے پہلے آسمانوں پہ آدم علیہ السلام کی تخلیق کی صورت میں جب فرشتوں کے سامنے پیش کیا کہ تم فرشتوں کو کہا گیا کہ آدم علیہ السلام کو سجدہ کرو. فرشتوں نے سجدہ کر لیا لیکن ایک شخص وہاں, شخص اس لیے کہہ رہی ہوں کہ وہ بھی ایک زیرو ہے جس کو آج ہم ابلیس کے نام سے جانتے ہیں, اس وقت وہ فرشتوں کے بیچ میں رہتا تھا. اس کا نام عزازیل آتا ہے روایات میں. کثرت سے عبادت کرتا تھا اور کہتے ہیں کہ زمین کا کوئی ایسا خطہ نہیں تھا کہ جہاں اس کے سجدوں کے نشان نہ ہوں. خوب عبادت گزار, ورشپر. اللہ تعالیٰ نے جب آدم علیہ السلام کو سجدہ کرنے کا حکم دیا تو یہ بھی اس حکم میں شامل تھا. کرنا اس کو کیا تھا کہ بس سجدہ کر لیتا, کچھ نہ کہتا. جیسے فرشتوں نے کیا فسجدوا, سب نے کر لیا, یہ بھی کر لیتا. لیکن اس نے انکار کیا, ابا واستکبر وکان من الکافرین. انکار کیا اور بڑا بنا اور کافروں میں سے ہو گیا. کیا کہنے لگا کہ انا خیر منہ, میں اس آدم سے بہتر ہوں. کیوں؟ کہ خلقتہ من طین اور خلقتنی من نار. تو نے آدم کو مٹی سے پیدا کیا اور مجھے تو نے آگ سے پیدا کیا. اور اس کے زوم میں مٹی حقیر تھی, آگ اعلیٰ تھی. حالانکہ تقابل کر کے دیکھ لیں تو مٹی ہر لحاظ سے آگ سے بہتر ہے. مثلا مٹی کے اندر زندگی ہے. آپ ایک بے جان بیج مٹی میں ڈالتے ہیں تو وہ کچھ دن کے بعد یا کچھ مہینے کے بعد ایک جاندار پودے کی شکل میں باہر آ جاتا ہے. اس کے برعکس آپ ایک بیج آگ میں ڈالیں, جل کے راکھ ہو جائے گا. پھر دیکھیے مٹی کے مزاج میں ٹھہراؤ ہے, تحمل ہے. اس کے برعکس آگ کے اندر ایک چلبلا پن ہے. آگ بے چین چیز کی غمازی کرتی ہے جبکہ مٹی جو ہے وہ ایک پرسکون اور بہت کول اینڈ کام چیز کی ریپریزنٹیٹیو ہے. اسی طرح بہت ساری باتیں ہیں. اور اگر یہ ساری باتیں نہ بھی ہوں تو بس اتنا ہی کافی تھا کہ اللہ کا حکم تھا. لیکن ابلیس وہ ذات ہے کہ جس نے پہلی دفعہ اللہ تعالیٰ کے حکم کے آگے جسٹیفیکیشن پیش کی, لاجک دی, اپنے گناہ کو لیگلائز کیا اور یہ کہا کہ میں کیوں سجدہ کروں جبکہ تو نے مجھے اس سے افضل پیدا کیا. اس سے ایک بات پتہ چلی اور وہ کیا کہ اللہ کے سامنے جھکنے والا تو بہت تھا, عبادت تو کرتا تھا, لیکن اس عبادت کے بعد بھی اللہ کی بات نہیں مانتا تھا. ایک جملہ بولوں گی, ذرا غور سے سنیے گا, کہ ابلیس رب کو تو مانا لیکن رب کی بات نہیں مانی, یعنی اس کو تو سنا لیکن اس کو تو مانا اس کی نہیں مانی. یہی ہے وہ چیز جو آج کے مسلمانوں میں مسنگ ہے. جب کبھی رمضان کا مہینہ آتا ہے, ہم بھرپور طریقے سے عبادت کرنا چاہتے ہیں, نماز, نفل, 8 کی جگہ 20 تراویح, افطاری, 1 کی جگہ 3 سپارے پڑھنا, 3-4 قرآن پاک پورے کرنے کی کوشش کرنا, جتنی ممکن حد ہو صدقہ خیرات کرنا, اور بعض دفعہ جب لوگ اٹھتے ہیں تو سحری کے وقت پھر تہجد پڑھنے لگتے ہیں, حالانکہ قیام اللیل جو ہے وہ تراویح کی صورت میں ہو چکا ہوتا ہے. عمرے کے لیے جانے والوں کی لائنیں لگ جاتی ہیں, آپ دیکھیے کہ باری نہیں ملتی, حتیٰ کہ ان کو پھر کہنا پڑتا ہے کہ جو لوگ پچھلے سال کر چکے اب اس سال ان کو اجازت نہیں ملے گی. حرم میں دیکھیے تو امام کعبہ کے ساتھ دعائیں مانگنے والے لاکھوں لوگ ہوتے ہیں, کسی طرف کوئی کمی نہیں. وہ مسجدیں بھی آباد ہو جاتی ہیں جو سارا سال ویران رہتی ہیں, اور وہاں بھی ایسے لگتا ہے کہ جیسے اسلام کی بہار آ گئی جہاں پورا سال نہیں آتی. لیکن اس کے باوجود کیا وجہ ہے کہ جب رمضان چلا جاتا ہے, جب رمضان رخصت ہو جاتا ہے, تو پھر وہ مسلمان ایک دوسرا ہی مسلمان بن جاتا ہے. وہ شخص جس نے پورے رمضان میں جماعت سے نماز پڑھی, کیوں اس کی عید کے دن کی فجر کی نماز بھی قضا ہونے لگتی ہے؟ کیا وجہ کہ وہ جو وعدے کیے, جو قول اور اقرار کیے اللہ تعالیٰ کے ساتھ رمضان میں, ایاک نعبد و ایاک نستعین کے, وہ سارے ٹوٹتے ہیں اور عید کے دن ہی اتنی نافرمانیاں ہونے لگتی ہیں کہ ایسے لگتا ہے کہ ایک مسلمان رمضان تک تھا اور ختم, بس اس کے بعد اب اس کی ضرورت نہیں رہی. اور جب کبھی رمضان آ کے جاتا ہے تو پھر ہمارا حال کیا ہوتا ہے کہ ہم بالکل ویسے ہی بن جاتے ہیں جیسے پہلے تھے, اور بعض دفعہ تو یہ فیلنگز آنے لگتی ہیں کہ انسان انتظار کرتا ہے اس بات کا کہ رمضان آئے, پچھلے گناہوں کو معاف کراؤں, پورا اکاؤنٹ کلیئر ہوا, اور اس کے بعد پھر بس تو کون اور میں کون. اور بعض لوگ بڑے شوق سے اور بڑے جوش سے یہ کہتے سنے جاتے ہیں کہ بہت نیکیاں کر لی ہیں, اگلے سال دیکھیں گے. یہ رمضان ہمارا کچھ بھی نہیں بگاڑتا. اللہ نے تو کہا تھا کہ لعلکم تتقون, تم تقوی اختیار کرو, تم متقی بنو, تمہاری زندگی کے اندر ایک تبدیلی آئے. تو یاد رکھیے کہ تقوی کس کو ملتا ہے؟ جس کے اندر اس چیز کی تڑپ ہو. ہم جب قرآن پاک کو کھولتے ہیں, سورۃ بقرہ کے اندر پہلی ہی آیت کیا کہتی ہے کہ ذالک الکتاب لا ریب فیہ خدا للمتقین. یہ وہ کتاب ہے جس میں کوئی شک نہیں, اور اس میں متقیوں کے لیے ہدایت ہے. تو اس سے پتہ چلتا ہے کہ ہدایت صرف اس شخص کو ملتی ہے جس کے اندر تقویٰ ہوگا. رمضان گزرنے کے باوجود بھی ہمیں کچھ کیوں نہیں ملتا کہ طلب کی کمی ہے. تو پہلی تعریف جو اس وقت ہم تقویٰ کی کریں گے وہ کیا ہے کہ تقویٰ طلب کا نام ہے. طلب, ارج, خواہش, ڈیزائر. کس بات کی خواہش؟ کہ میں نے اپنے آپ کو بدلنا ہے, بس تھک گئی, بہت نفس کی مانی, اب اللہ تعالیٰ آپ کی ماننی ہے, بہت لوگوں کی مانی, اب آپ کی ماننی ہے, بہت لوگوں کو خوش کیا, اب میں نے آپ کو خوش کرنا ہے, میں نے بہت لوگوں کا خوف دل میں رکھا, اب میں نے آپ کے خوف کے تحت جینا ہے. اور جتنی یہ کیفیت بڑھتی جائے گی اتنا انسان کی عبادت میں خشوع اور خضوع آئے گا. پھر وہ بندہ صرف جائے نماز بچھا کے اللہ تعالیٰ کے ساتھ ملاقات نہیں کرتا, بلکہ جو اس کی کیفیت مسجد میں جا کے ہوتی ہے وہی اس کی کیفیت بازار میں جا کے, وہی اس کی کیفیت گھر میں, وہی اس کی کیفیت شادی ہال میں, اور وہی اس کی کیفیت اپنے دوستوں اور ساتھیوں میں ہوتی ہے. پھر اس کے اندر کا فرق مٹ جاتا ہے, پھر اس کی زندگی کے دو رخ نہیں ہوتے کہ ایک جگہ جائے تو اس کو ایک گیٹ اپ چاہیے, دوسری جگہ جائے تو دوسرا گیٹ اپ چاہیے. وہ کسی لمحے یہ نہیں کہتا کہ نو آئی ایم ناٹ پریپیئرڈ, میں مسجد میں نہیں آ سکتی بیکاز آئی ایم ناٹ پریپیئرڈ. उसकी ज़िंदगी बिल्कुल एक यक रुखी ज़िंदगी हो जाती है। फिर हर लम्हे वो बंदा अपने आप को गुनाहों से बचाता है। अगर डिक्शनरी मीनिंग्स अब तकवा के करें तो चंद लफ्ज़ हैं, हिफ्ज़ुन नफ्सिन अम्मा युथिन, अपने नफ्स को हर उस चीज़ से बचाना जो नफ्स को गुनाहगार करते हैं। आँखों का तकवा क्या है? हर उस चीज़ से आँखों को बचाना जो आँखों को गुनाहगार कर दे। कानों का तकवा क्या है? हर उस चीज़ से कानों को बचाना जो कानों को गुनाहगार कर दे। जुबान का तकवा क्या है? कि हर उस चीज़ से जुबान को बचाना जो जुबान को गुनाहगार कर दे। तकवा जो है अपने आप को अल्लाह की नाफरमानियों से बचाने का नाम है। तकवा अल्लाह ताला के वजूद के एहसास को पा लेने का नाम है। तकवा एक मार्फत का नाम है। तकवा इस बात का इकरार है कि मैंने अपने रब को उसकी तमाम खूबियों के साथ पा लिया। आज मुझे पता चल गया कि नफ़ा है तो मेरे रब के पास है, नुकसान है तो मेरे रब की ज़ात ही है जो मुझे नुकसान से बचा सकती है। ऐसे ही लोग मुत्तकी कहलाते हैं। हम सब कई साल से रोज़े रखने वाले, हम कई सालों से अपने आप को रोज़े के नाम पे कई घंटे तक भूखा और प्यासा रखने वाले, हम सबको अपने तकवा को चेक करना है। तकवा एक एक ऐसा बैरोमीटर है, तकवा एक ऐसी कैफियत का नाम है जो बंदे को आखरत के लिए तैयारी करने वाला बनाती है। आप में से बहुत सारी सिस्टर्स ड्राइविंग करती होंगी, आप सब जब ड्राइविंग सीट पे बैठती हैं, चंद सवाल मैं आपसे करती हूँ, आप खुद ही उसके जवाब ज़हन में सोचिए। जब आप गाड़ी में बैठते हैं, फर्स्ट थिंग, सबसे पहले आपका हाथ बेल्ट पे क्यों जाता है? आप सीट बेल्ट क्यों बांधते हैं? लॉ के लिए कानून है, ये कहती है कि पुलिस का डर है। जी सच है, सच बोलना चाहिए। अब आप देखिए, चलिए, और भी कोई वजह होती है सीट बेल्ट बांधने की। आपने, कुछ लोगों ने कहा कि सेफ्टी के लिए, इसको देख लेते हैं। जी आपने कहा कि वो तो बहुत बाद में सोचते हैं, ठीक है मान लेते हैं। क्या कभी कभी ऐसा नहीं होता कि आप बहुत महफूज रोड पे जा रहे होते हैं और आपको कोई ख़तरा नहीं होता? आप 20s में हैं, आप अपने घर से निकले, बस अंदर की एक दो गलियों में से मुड़ के आपने बस किसी मस्जिद में जाना है, उस वक्त तो सेफ्टी की इतनी ज़रूरत नहीं होती हाँ। तो इसका मतलब कि सिर्फ सेफ्टी नहीं है। फिर आपने कहा आदत है, इसको मान लेते हैं किसी हद तक। शऊर है कि नहीं है, बस खुद खुद ही हाथ चले जाते हैं सीट बेल्ट पे और हम बांधने लगते हैं। इन्होंने कहा कि पुलिस का डर है, ये बात काफ़ी हद तक दुरुस्त है। कभी आपने बेल्ट ना लगाई हो ना, दूर से आपको पुलिस की गाड़ी, क्या उसका सायरन की आवाज़ आए ना, तो ला मोहल्ला आपके हाथ जो है वो बेल्ट पे जाने लगते हैं, खौफ है ना। फिर आप में से कुछ ने कहा कि लॉ है, कानून का डर है। चलिए ठीक है, ये सारी चीज़ें मान ली। उसके बाद आप गाड़ी में जब बैठते हैं, आप बाहर रोड पे आए, सामने आपने देखा कि रेड लाइट आ गई, आप गाड़ी क्यों रोकते हैं? दूसरा सवाल है ये मेरा आपसे कि जब आप किसी राउंड अबाउट में आते हैं, मुझे यहाँ का नहीं पता लेकिन मोस्टली राउंड अबाउट्स में या स्ट्रीट लाइट्स होती हैं जहाँ जंक्शंस होते हैं, ये दो जगहों का मिलना, वहाँ पे कुछ लाइट्स होती हैं, एक रेड, एक ग्रीन और येलो हाँ। आप मुझे बताइए कि आप रेड लाइट पे गाड़ी क्यों रोक ड्राइव करते हैं, वो बताएंगे। जी आप बताइए। खतरा है आपको, ओके, पहली वजह आप बताइए,
सेफ्टी के लिए भी और दूसरे की सेफ्टी के लिए।
अपनी सेफ्टी और दूसरे की सेफ्टी, ठीक है। तीसरी वजह बताइए। लॉ है, यानी वी हैव टू डू इट, हमें करनी पड़, ये बिल्कुल ठीक है, यानी मजबूरी है, मान लिया। अच्छा, अगर आप ना खड़ी करें तो क्या होगा? अब इसको सोचें, अगर आप ना खड़ी करें तो क्या होगा? क्या डर है? जी, फाइन मिल जाएगा, वेरी गुड, टिकट मिलेगा आपको। जी आप बताएं ये गजाला।
एक्सीडेंट हो सकता है,
एक्सीडेंट का डर है, ओके ठीक है, आप बताइए। एक्सीडेंट, अच्छा कभी ऐसा भी होता है कि पूरी खुली रोड है कोई भी नहीं होता? जैसे आप मिड नाइट में 12-1 बजे रात को किसी जगह जाते हैं, पूरी रोड्स खाली होती हैं और ओपन होती है, कहीं से कुछ हिडन भी नहीं, तो आपको तीनों रोड से दिख रहा है कोई नहीं आ रहा, फिर क्यों खड़े होते हैं जी? आप बताइए जी, इन्होंने एक लफ्ज़ बोला, इन्होंने बोला कि कैमरा लगा होता है, और बाज़ दफ़ा तो सिर्फ डमी कैमरे होते हैं सिर्फ हमें दिखाने के लिए। ठीक है, बिल्कुल, खौफ भी होता है कि हो सक, यानी जान इतनी प्यारी है कि हो सकता है कि कोई गाड़ी आ जाए और जान निकल जाए, मान लिया। और बताइए कोई और कोई रीज़न किसी के जहन में है जी? आप भी लिखना चाहें ऑनलाइन से तो लिख सकती हैं। हैं, अब आप देखिए, ये सिर्फ दो चीज़ें हमने देखी, रेड लाइट पे खड़ा होना या ना खड़ा होना। अब इसको अगर हम लॉ समझें, फर्स्ट थिंग हम अपनी तरतीब से करते हैं कि अगर ये एक लॉ है और लॉ बनाया गवर्नमेंट ने, जिस मुल्क में आप रहते हैं वहाँ के लॉज होते हैं ना, तो क्या ये मुमकिन है कि जिस मुल्क में आप रहें वहाँ का तो एक लॉ है, और इस ज़मीन पे, इस दुनिया में हम रहें, और ये ज़मीन किसकी है? कुलिल्लाहुम्मा मालिकल मुल्क, कुलिल्लाहुम्मा मालिकल मुल्क की तुतिल मुल्क मन तशा व तुइज्जु मन तशा व तुज़िल्लु मन तशा। तो ये कैसे हो सकता है कि अल्लाह की इतनी बड़ी दुनिया और इसका कोई लॉ ना हो? फिर इसको, इसके लॉ को तोड़ने की कोई पेनल्टी ना हो, कोई टिकट ना मिले, कोई फ़ाइन ना हो, दिल चाहे मान लें दिल चाहे ना माने। और मान के भी कोई मिसाल है, रेड लाइट क्रॉस कर जाता है, पुलिस लगती है पीछे, उसको रोक लेती है अगले मोड़ पे, पुलिस मैन कहता है कि बताओ तुमने ट्रैफिक क्यों तोड़ी, ट्रैफिक लाइट क्यों तोड़ी? तो आप कहते हैं मेरी मर्ज़ी, आई लाइक इट, आई वॉन्ट टू डू इट। क्या कहेगा आगे से? आप पूछे तुम कौन होते हो मुझे पूछने वाले? मुझे अपनी जान ज़्यादा प्यारी है कि तुम्हें मेरी जान ज़्यादा प्यारी है? हाँ, आपको गिल्टी होने के बजाय आगे से बातें करते जाएं, आप ज़रा सोचिए कि वो पुलिसमैन क्या करेगा। पहले तो हो सकता है आपको कोई $80 का टिकट मिलता, लेकिन अब तो हो सकता है वो आपको साथ जेल भी भेज दे कि आप जो हैं वो एग्रेसिव हैं और आप कानून को नहीं फॉलो करते। तो जब दुनिया में एक छोटी सी जगह से इधर से उधर जाने के इतने लॉस हैं, तो वो ज़ात जिसने हम सबको पैदा किया, क्या वो कोई रूल्स और रेगुलेशंस नहीं देगा? ये जो हम हर साल रमज़ान मनाते हैं ना, असल में हमें ये अल्लाह ताला के रूल्स एंड रेगुलेशंस रिमाइंड करवाने आते हैं कि देखो तुम आज़ाद नहीं हो, अल्लाह को तुम्हारी जान प्यारी है। जिस तरह कोई गवर्नमेंट कोई ऐसा रूल नहीं बनाती कि जिसका मकसद सिर्फ हमें मुश्किल में डालना हो, इसी तरह याद रखिएगा अल्लाह की ज़ात ने कोई ऐसा कानून नहीं बनाया जिसका मकसद सिर्फ हमें मुश्किल में डालना हो। इबलीस को ये बात समझ नहीं आई थी, इबलीस ने इसको ईगो प्रॉब्लम समझा, वो प्राइड का शिकार हो गया, उसने अपने आप को बड़ा समझा, उसने सोचा कि बस इबादत बहुत है, अब आदम को छोड़ो मुझे क्या। उसने ये सोचा कि ये आदम को सजदा है, हालांकि वो अल्लाह के हुक्म को सजदा था, अल्लाह ने कहा था ना कि सजदा करो। आज हम किसी को सजदा नहीं कर सकते, क्यों? इसलिए कि अल्लाह का हुक्म नहीं है, आज मना है। पहले दौर में किसी इंसान को सजदा किया जा सकता था, आज के दौर में नहीं किया जा सकता। तो रमज़ान हमें क्या याद दिलाने आता है कि तुमने सिर्फ इबादत नहीं करनी, अल्लाह की इताअत भी करनी है। जैसा वो तुम्हें बनाना चाहता है वैसे बन जाओ। आप में से किसी ने कोई कोर्स किया होगा मेडिकल करने के बाद, कभी आप FSC के बाद कोई शॉर्ट कोर्स कर लेते हैं, कभी आप कुछ कभी कुछ, हर कोर्स का एक मकसद होता है ना, उसके बाद उसके कुछ रिजल्ट्स आपके अंदर दिखने चाहिए ना, कुछ ना कुछ मकासद होते हैं ना। मिसाल है कि आप कुकिंग का कोर्स करने जाती हैं, आप जैसे आप बच्चियों में से हो सकता है कि किसी की मदर उनको किसी भी स्कूल में या किसी ऐसे इंस्टीट्यूट में एडमिट कर दें कि जहाँ आप एक शॉर्ट कोर्स करती हैं और आप उसमें कुछ डिशेस बनाना सीखती हैं। अब आप मुझे बताइए कि वो 15 दिन का कोर्स हो, 1 महीने का हो, वट्स एवर, उसके एंड पे कोई उसका सीक्वेंस, कुछ उसका इफेक्ट दिखना चाहिए हमें कि नहीं? आपने कोर्स कर लिया है, अच्छा अभी क्या किया, ख़त्म हो गया कोर्स कर लिया, उसके बाद आपको कुछ रेसिपीज आनी चाहिए ना, कुछ कुकिंग, कुछ तरीक़ेकार कुछ करना चाहिए ना। आप ड्राइविंग सीखते हैं, ड्राइविंग सीखने के उस कोर्स के बाद आपको ड्राइविंग आनी चाहिए ना। तो रमज़ान एक शॉर्ट कोर्स है, हर साल वंस अ वाइल अल्लाह ताला वंस अ ईयर हमें एक रिफ्रेशिंग कोर्स देते हैं कि जस्ट रिवाइज करो कि आर यू स्टिल अ मुस्लिम, स्टिल तुम अल्लाह ताला के बंदे हो और तुम उसकी बात को सुनने और मानने की नीयत करते हो। और याद रखिए कि अगर हम रमज़ान गुजारने के बाद वहीं खड़े थे जहाँ पे रमज़ान गुजारने से पहले थे, तो फिर हमें सोचना चाहिए, फिक्र लग जाए। आप बहुत सारे लोग, माशाल्लाह, मुझे उम्मीद है कि आप में से हर एक जिसका कोई उज़र नहीं उसके अलावा रोज़े से ही होंगी इस वक्त। और ये वो पीक टाइम है, इफ्तारी से पहले का टाइम, कि जिस वक्त वाकई इंसान रोज़े की एक स्पिरिचुअलिटी फील करता है। आप ज़रा सोचिए इस लम्हे कि आपने पिछले 7-8 दिन से जो रोज़े रखने शुरू किए हुए हैं, कोई आपको आके कह दे कोई फ़ायदा नहीं हुआ, कुछ कबूल नहीं हुआ, तो क्या करेंगे, आपको कैसा फील होगा? आज की सुबह के रोज़े का अगर आपको पता चले कि आपको यू डोंट हैव एनी बेनिफिट, यू डोंट गेट एनी थिंग, बल्कि आपको कुछ पनिश होने चाहिए, आपको कैसा फील होगा? जी, यू फील अपसेट, ठीक है, अपसेट होंगे ना, और क्या होगा? आपको पता चले अगर किसी को, कोई भी इधर से बताए, आप बताइए, हैं? तो फिक्र लगनी चाहिए ना आपको कि हमारे रोज़े कबूल हो रहे हैं कि नहीं, होनी चाहिए कि नहीं। इसकी एक छोटा सा क्राइटेरियन आपको बता देती हूँ। अगर रमज़ान के बाद आपके अंदर कोई तब्दीली आती है ना, अगर आपका कुछ नेकी करने को दिल चाहता है ना, तो समझ लें कि आपके रोज़े कबूल हो गए। नेकी की एक तासीर है, एक इफ़ेक्ट होता है, और वो क्या कि उसके बाद मज़ीद नेकियां करने को दिल चाहता है। मिसाल है, इस वक्त हम कुरान के लिए बैठे हैं और हम सब एक लाइव से टॉक कर रहे हैं, ये कोई क्लास नहीं है, ये कोई दर्स नहीं है, हम सब एक अच्छा काम कर रहे हैं। अब इसको हम एक नेकी समझ के भी कर रहे हैं, हम इसे गाइडलाइन लेना चाहते हैं, हमें कैसे पता चले कि जिन्होंने इसका एहतमाम किया, और मुझे पता है कई दिन से वो कोशिशों में, और जो उनके साथ जिन साथियों ने हेल्प की होगी, कैसे पता चले कि उनके इस कोशिश का फ़ायदा हुआ है? या हम सब जो आए, कितनी दूर से आए होंगे आप भी, घरों को छोड़ के बहुत ज़्यादा चीज़ें एडजस्ट करनी पड़ती हैं घर से निकलते हुए, कैसे पता चले कि हमारे आज के इस वर्क को अल्लाह ने कबूल किया? इसका इजहार होगा इस बात से कि हमारे दिल में मज़ीद अल्लाह की बात को सुनने का शौक़ पैदा हो जाए। अगर यहाँ से उठने से पहले हमने अगर ये नीयत या ख्वाहिश अपने दिल में ना महसूस की ना कि अब तो मैं ज़रूर और भी सुनूंगी, अभी तो मैं सिर्फ रोज़ा रखती थी, अभी तो मैं सिर्फ सादा कुरान पढ़ती थी, लेकिन आज थोड़ी सी बात सुन के मुझे लगा कि कुरान पाक की सिर्फ़ एक आयत, और वो भी पूरी नहीं, उसका सिर्फ़ एक टुकड़ा, उसको सुनने से मेरी दिल में एक तब्दीली आ सकती है, तो फिर क्या बड़ी चीज़ होगी वो कुरान कि जिसको पूरे कुरान को सुन ले तो फिर दिल में क्या तब्दीली आती होगी। इस तब्दीली का पैदा हो जाना, इसको तकवा कहते हैं। कि इंसान, हमारे यहाँ अमूमन तकवा के लिए एक लफ्ज़ उर्दू में बोला जाता है परहेजगार, बड़े टिपिकल उर्दू ट्रांसलेशन वाले कुरान आप देखें तो ये लिखा होता है परहेजगारों के लिए, और लफ्ज़ परहेज़ को समझते ही नहीं है। लेकिन सिंपल वर्ड्स में हम तकवा कहते हैं गुनाहों से बचने की ख्वाहिश का पैदा हो जाना, हालांकि ये तारीफ अधूरी है। आप कंप्लीट डेफिनेशन ऑफ तकवा क्या करेंगे कि गुनाहों से बचने का शौक लग जाना और नेकी के मौके को अवेल करने की ख्वाहिश का पैदा हो जाना, यानी जो अपॉर्चुनिटीज़, जो ऐसी हमारे इर्द गिर्द ऐसी चीज़ें होती है ना कि जो हमें नेकियों का नेकी हमें मिल सकती है उसको हासिल करने का शौक़ लग जाना, इसको तकवा कहते हैं। मसलन हम घर में बैठे हुए हैं, इफ्तारी का वक्त है, सब बैठे हुए हैं, आपके अंदर एक ऐसा शऊर बेदार हो जाए, आपके नहीं, फ़ौरन सारी खजूरों की प्लेट आप खुद पकड़ लें, आप क्या कहें, मैं सबको दूँगी, आप लीजिए, आप लीजिए, आप लीजिए, क्यों? आप कहेंगे ये खजूर मैं पकड़ाऊंगी ना तो इसका अजर मुझे मिलेगा, ये है तकवा। आप भागे फिरू इल्ला साबिक इल जन्नति या साबिक इल मखफिरा, भागो, यानी इंसान को तड़प लग जाए मैंने कोई नेकी का मौका छोड़ना नहीं है, इस आंख का मिल जाना जो है इसको तकवा कहते हैं। कि इंसान ढूंढे, चांसेस ढूंढे, क्या मौका है इस वक्त मैं क्या नेकी कर सकता हूँ। आप कह सकते हैं कि तकवा एक शऊर की कैफियत है, इंटेलिजेंट होने का नाम है। ऐसा बंदा जब मुत्तकी बनता है ना तो वो नेकी का कोई मौका दूसरे को जाने ही नहीं देता, और ये शऊर सहाबा कराम में था, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के कंपेनियंस मौका ढूंढते थे कि कोई ऐसा मौका आ जाए कि बस इसको मैं कर लूँ। ग़ज़वे तबूक का मौका था, मुसलमानों के ऊपर एक बहुत मुश्किल वक्त आया कि उनको उस वक्त की सुपर पावर जो रोमन्स थे, क्रिश्चियंस थे, उनके साथ मुकाबला करना था। और हालात इतने तंग थे मुसलमानों के कि सारे साल की फसलों का वक्त था, गर्मी शदीद थी, सफ़र दूर का था और असबाब नहीं थे। ये वो वक्त था कि आपने सबका निकलना फ़र्ज़ करार दे दिया कि बस कोई भी पीछे नहीं रहेगा, सब जाएंगे। और ऐसे वक्त में माल की ज़रूरत होती है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि तुम लोगों के पास जो भी है अल्लाह के रास्ते में पेश करो। सब गए, किसी ने ये नहीं कहा क्यों अभी नहीं, बट सो एवर नहीं गए। हज़रत उमर रज़ी अल्लाह तआला अन्हो गए पर अपने घर का आधा सामान, और उनका घर कितना होगा कहीं तारीख में ये नहीं मिलता कि कितने ट्रक भर के लाए थे। अल्लाह को इसकी ज़रूरत ही नहीं, अल्लाह सिर्फ ये देखता है कि बंदा अपने माल में से कितना मेरे रास्ते में देता है। जो भी घर में मौजूद था ना, उसको ठीक आधा आधा किया और ला रहे, और दिल में क्या महसूस कर रहे हैं, कहते हैं देखना आज तो बस मैं अबू बकर से आगे निकल जाऊंगा। वो नेकियों में कम्पीट करते थे, हम गुनाहों में कम्पीट करते हैं, वो नेकियों में करते थे। कहेंगे देखना आज तो बस मैंने आधे घर का सामान ले लिया। और जब गए तो उनकी खुशी पे पानी फिर गया। अपने लफ्ज़ों में हम कहेंगे कि जब देखा कि अबू बकर सिद्दीक रज़ी अल्लाहु अन्हो अपने सारे घर का सामान लेके आ गए, हत्ता कि उनके बाप कहते हैं कि मैं देख रहा था अबू बकर को कि छड़ी मार मार के दीवार को देख रहा था कि कहीं कोई चीज़ ऊपर तो नहीं रह गई। और अल्लाह के नबी ने पूछा कि अबू बकर तुम क्या लेके आए, घर वालों के लिए क्या छोड़ा? कहा बस वहाँ अल्लाह और उसका रसूल छोड़ा आया, उनकी मोहब्बत छोड़ा आया। अब ये बताइए कि ये मौका किसी और को समझ क्यों ना आया? अबू बकर को कैसे ख्याल आया कि पूरे घर का सामान दूँ, और उमर को कैसे ख्याल आया कि आधे घर का सामान दूँ? उस्मान रज़ी अल्लाह अन्हु ने 7 या 9 बार खड़े होकर 100 ऊँट अल्लाह के रास्ते में दिए। हर दफ़ा उठते अल्लाह के नबी मैं 100 ऊँट देता हूँ, फिर आपने कहा उस्मान फिल जन्ना, उस्मान तुम आज के बाद कुछ ना करो फिर भी तुम जन्नती हो, फिर खड़े हो गए, फिर खड़े हो गए। ये एहसास बताता है इंसान को कि मेरे अंदर ये एहसास जो है ना, ये बंदे के अंदर जब आता है ना तो उसको तकवा मिलता है। एक सहाबी थे, उनके पास कुछ भी नहीं था, कोई ज़रूरत उनके पास इस्तेमाल की चीज़ नहीं थी, कुछ नहीं थी। अब उनको पता था कि मैंने भी कुछ करना है, और कहाँ गए? सारी रात एक यहूदी का कुआं चलाया और एक मुट्ठी भर खजूरें लेके छुपाते हुए शर्माते हुए अल्लाह के नबी सल्लम के पास ले आए। कहा अल्लाह के नबी कुछ भी नहीं था, पर मैंने कहा मैं इस नेकी से क्यों पीछे रहूं? फिर मुझे ख्याल आया कि कोई बड़ी बात नहीं, हिम्मत तो है, जाके मजदूरी करता हूं और उससे जो चीज़ मिलेगी वो अल्लाह के रास्ते में सदका दूंगा। और जब अल्लाह के नबी ने उनकी खजूरें ली, काफिरों ने मजाक उड़ाया, जो मुनाफिक थे वहाँ हंसने लगे, कहने लगे देखो मुट्ठी भर खजूरों से ये रूमियों को फतह करने जा रहे हैं, सुपर पावर का मुकाबला और अरे एक मुट्ठी भर खजूरें। अल्लाह के नबी ने उनकी क्या कदर की कि वो जो ढेर जमा हुआ था ना लोगों की चीज़ों का, उसके ऊपर वो खजूरें फैला दी, और आपने फरमाया आज मुट्ठी भर खजूरें सारे ढेर पर गालिब आ गई। और जो कदर अल्लाह ने की, आज भी कुरान पाक में वो आयत मौजूद है। अल्लाह ताला ने इस सहाबी के बारे में आयत नाजिल कर दी कि कुछ लोग ऐसे हैं कि जिनके पास कुछ नहीं होता अल्लाह के रास्ते में देने को सिवाय अपनी मेहनत का फल, उनको क्यों ख्याल आ गया, हमें क्यों नहीं आता? कोई नेकी का मौका आता ना, हम कहते हैं अच्छा देखेंगे अभी क्या, और बहुत हैं करने वाले, मैं क्यों करूँ? सिर्फ सिंपल एक छोटी सी बात, पानी का गिलास, एक पानी का गिलास पिला अगर हम बना के माँ के सामने रख देते हैं, या घर में किसी की खिदमत के लिए रख देते हैं, कोई मेहमान आता है उसके पूछे बगैर अगर उसके सामने पानी रख देते हैं, क्या ये नेकी नहीं है? हम बाज़ दफ़ा इतने स्टबन हो जाते हैं कि हमें गुस्सा आने लगता है जब कोई हमें नेकी की दावत देता है, और जब कोई अल्लाह की किताब की तरफ आता है ना, फिर वो सबको कहता है कि अच्छा देखो तुम भी आना, देखना बड़ा अच्छी चीज़ है, देखो आंखें खुलती हैं, तो हम उस वक्त पता नहीं ये सोच रहे होते हैं कि शायद इससे ज़्यादा मेरे लिए कोई नाकाबले बर्दाश्त पर्सन ही नहीं। उस वक्त इंसान क्यों नहीं सोचता कि आखिर क्या तड़प है जो इसको मेरी इस बात के कहने की तरफ ला रही है? तो लिहाजा नेकी के मौके ढूंढें। بس ہم سب اس وقت یہاں بیٹھے ہیں نا, کیا نیکی کا موقع ہو سکتا ہے اس وقت ہمارے پاس. دیکھیے بعض دفعہ ہم بڑی بڑی نیکیوں کے لیے آہیں بھرتے ہیں, تڑپتے ہیں, روتے ہیں, ہائے خانہ کعبہ اللہ تو لے جا, ہائے کعبے کو جان پکڑیں, ہائے جا کے روزے کی جالی کو چومیں, اور یا نماز بھی نہیں پڑھتے, یا روزہ رکھتے ہیں تو نماز نہیں پڑھتے, اور دل یہ چاہ رہا ہوتا ہے کہ اللہ تعالیٰ ہمیں عمرے پہ لے جائیں. آپ مجھے سب اپنے شعور سے بتائیں کہ اس وقت ہم سب یہاں بیٹھے ہیں, کیا نیکی ہو سکتی ہے جو ہم کر سکتے ہیں؟ جی آپ اللہ کا ذکر کر سکتے ہیں, ٹھیک ہے, اور جی ادھر سے, جی آپ
دوسروں کے لیے جگہ بنا سکتے ہیں,
دوسروں کے لیے جگہ بنا سکتے ہیں, بالکل ٹھیک ہے, ایک دوسرے کو دعا دے سکتے ہیں, سنتے ہوئے تو نہیں دے سکیں گے نا, اور کیا نیکی کر سکتے ہیں آپ؟ جی آپ بتائیے.
جی میں یہ سمجھتی ہوں کہ انہوں نے جنہوں نے اس خوبصورت محفل کا اہتمام کیا ہے وہ تھکی ہوئی بھی ہوں گی, تو یہ ہے کہ اگر ہم ان کی تھوڑی سی ہیلپ کھانا ٹیبل پہ رکھ دیں, ان کے اس کے بعد ان کے جو ہے اس میں کام میں ہیلپ کروا دیں,
یعنی کہ آپ کا مطلب کہنے کا شاید یہ ہے کہ یہاں سے جانے سے پہلے کلین اپ میں اور کھانے پینے میں ان کی ہیلپ کرائیں تاکہ بعد میں یہ تھکے نا. ٹھیک ہے جی آپ.
میرے خیال میں آپ جو آپ کہہ رہے ہیں اس کو سننا ہی بہت غور سے اور اس پہ عمل کرنا.
شاباش. اب دیکھیے کہ ہم سب کی اپروچ ڈفرینٹ ہے نا, اب آپ جتنے لوگ ہیں آپ جتنوں نے بات کی مختلف بات کی نا, یہ جو مختلف بات ہوتی ہے نا یہ انسان کے ڈفرینٹ لیول ہوتے ہیں, وہ اندر سے کیسا ہے, وہ کیا سوچ رہا ہے. بعض دفعہ ہم دروازہ کھولتے ہیں نا, ہم ایسے دروازہ کھولتے ہیں کہ جیسے ہمیں پتہ کہہ رہی نہیں کہ کوئی اور ہے بھی کہ نہیں, یعنی بعض دفعہ ہم اتنے لا شعوری پن کا اظہار کرتے ہیں, ہم بات کرتے ہیں تو اتنی زور سے کرتے ہیں ہمیں نہیں پتہ تو کوئی زور ہے, ہم گاڑی کا دروازہ کھولتے ہیں یوں پٹک کر کے کھول دیتے ہیں کہ ہمیں اندازہ ہی نہیں ہوتا کہ جو اندر گاڑی میں بیٹھا اس کا دل تھک جائے گا. یعنی یہ چھوٹی چھوٹی چیزیں, تقویٰ جو ہے نا یہ بندے کو بہت کین آبزرور بنا دیتا ہے, جیسے وہ چھوٹی چھوٹی چیزوں کو فیل کرنے والا انسان ہوتا ہے نا پھر وہ اپنی زندگی میں چینج لاتا ہے. ہم سب الحمدللہ رمضان کے روزے رکھ رہے ہیں, ابھی کچھ روزے رہتے بھی ہیں. اگر ہم اس رمضان کا ایک خاص گول بنائیں اور وہ کیا کہ میں نے تقویٰ کے لیول کو بڑھانا ہے, اور وہ لیول کیا ہے کہ کوئی ایسا موقع جو میری زندگی میں آ جائے جو مجھے اللہ کی طرف لے جائے اور میں اپنی زندگی کو ایک خوبصورت زندگی بنا لوں. مثلا آپ دیکھیے کہ رمضان کا مہینہ جب بھی آتا ہے تو الحمدللہ بہت بہاریں لگتی ہیں, قرآن پاک کی کلاسز, دورِ قرآن اور کتنا کچھ. ہم سب جتنے بھی یہاں بیٹھے ہیں ہم سب ایک دوسرے سے نہیں اپنے آپ سے پوچھیں کہ ہم اس قرآن میں سے کتنا سمجھتے ہیں, یعنی ہر ایک اپنی ایج کو دیکھے. میرے لیے سب سے چھوٹی یہی ہوں گی, 12 سال کی ہیں, یہ کتنے سال کی ہیں؟ 10 سال کی ہیں نا یہ بچی, 10 سے نیچے تو نہیں کوئی, ادھر آپ 9 ایئرس کی. اب آپ دیکھیے کہ ہم سب اپنی اپنی عمر کو دیکھیں, اب یہ 10 سال کی بچی سب سے خوش قسمت ہے ہم میں سے, کیوں کہ ابھی ان کے پاس اللہ کرے کہ ایک زندگی کا طویل عرصہ موجود ہے. ایک اوسط بات کر رہی ہوں, پتہ تو کسی کو نہیں چاہے پیدا ہوتے ہی کوئی فوت ہو جائے. اب ہم میں سے کوئی سب سے زیادہ ایج والا سوچے, ہر ایک اب اس موقع پہ ہم میں سے وہ شخص جو 30, 40, 50 یا 60 سے اوپر چلا گیا, وہ ذرا اپنے آپ کو پوچھے کہ میں نے پچھلے 10 سال نکال دیں شروع کے اپنی ایج میں سے, 50 کے ہیں تو 40 لگا لیں, 60s کے ہیں تو 50 لگا لیں, 30 کے ہیں تو 20 لگا لیں, 20 کے ہیں تو 10 لگا لیں, کہ پچھلے 10, 20, 30, 40, 50 سال میں میں نے جو روزے رکھے کیا ہر روزے کے بعد میرے دل میں اس بات کا شوق بڑھا کہ میں نے اللہ کی کتاب کو زیادہ اچھا سمجھنا ہے. کیونکہ آپ کو پتہ ہے کہ رمضان کے اندر پہلی وحی نازل ہوئی تھی, اقرأ باسم ربک الذی خلق, پڑھو اللہ کے نام کے ساتھ جس نے پیدا کیا. آج پڑھنے کا شور و غل بہت ہے لیکن وہ بسم ربی کا نہیں ہے, کیونکہ ہم لوگ ایک پروفیشن کے طور پہ پڑھتے ہیں, اور جو پڑھتے ہیں دنیا کا وہ بھی کوئی شوق سے نہیں پڑھتے, ڈگری لینے کے لیے پڑھتے ہیں, پاس ہونا ہے, ماسٹر کرنا ہے یا کچھ گریجویٹ ہونا ہے, دس اینڈ دیٹ. اگر اس رمضان کا ہم ایک گول بنائیں اور وہ کیا کہ میں نے جو زندگی گزار دی ہے اس میں جو گیا وہ تو کیا, اب جو میرے پاس پیچھے وقت ہے میں نے اس کو ہاتھ میں لینا ہے. ایک روایت اللہ کے نبی صلی اللہ علیہ وسلم کی, خلاصہ ہے اس کا, آپ سے پوچھا گیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم سب سے بہترین انسان کون ہے، خواہش ہوتی ہے نا پوچھنے کی، ہو از دا بیسٹ پرسن، آپ نے فرمایا من طال عمرہ، جس کی عمر لمبی ہو، وخیر عملہ، اور اس کے عمل بہترین ہو. نیکیوں کے ساتھ لمبی عمر سب سے خوبصورت چیز ہے. اور برا کون ہے سب سے؟ کہ جس کی عمر لمبی ہو اور اس کے عمل برے ہوں. ایک روایت میں آتا ہے کہ کل قیامت کے دن اللہ تعالیٰ میدان محشر میں ایک آواز لگوائیں گے، کہاں ہیں 60 سال والے، کہاں ہیں 60 سال والے. کچھ لوگ کھڑے ہو جائیں گے، یعنی جن کو 60s کی زندگی ملی، اللہ تعالیٰ کہیں گے فرشتوں ان کا حساب سخت لو. صحیح روایت ہے. کیوں؟ پوچھا جائے گا بھائی کیا کر کے آئے ہو، کتاب پڑھی تھی، میری بات سمجھی تھی؟ نہیں، اللہ تعالیٰ وقت ہی نہیں ملا. کیا کر رہے تھے؟ وہ پہلے بچپن تھا، اسکول جاتی رہی، پھر تھوڑی بڑی ہوئی، پھر کالج میں اور ہوم ورک ملنے لگا، پھر سوچا تھا فارغ ہو کے پڑھوں گی، پھر شادی ہو گئی، پھر بچوں میں لگ گئی، پھر گھر بہت تھا، پھر سسرال تھے، اور پھر بچے بڑے ہو گئے، پھر ان کی شادیاں. اچھا، اتنے کام کر کے آئے ہو، تمہیں تھوڑا سا وقت نہیں ملا میری کتاب پڑھنے کا؟ نہیں، اللہ نہیں ملا. کہا جائے گا اس کا عذر جھوٹا ہے، اس کا حساب سخت لو. تمہیں 60 سال میں اتنا وقت نہ ملا کہ تم میری ایک کتاب پڑھتے، ایک چھوٹی سی کتاب، پاکٹ سائز، کتنی پیاری سی. اگر آپ دیکھیں تو صرف اتنی چھوٹی کتاب، ہم جتنے لوگ یہاں بیٹھے ہیں صرف ہم اپنے آپ کو چیک کر لیں کہ ہمارا اس کتاب کے ساتھ کیا تعلق ہے. ہم رمضان تراویح سننے جاتے ہیں، امام صاحب پڑھتے ہیں، ہم شوق سے سن لیتے ہیں، ہم نیکی کی نیت سے سن لیتے ہیں، لیکن ہمارا دل نہیں لگتا، سمجھ جو نہیں آتا. اب میں جو بول رہی ہوں، اگر میری زبان آپ میں سے کسی کو نہ سمجھ آئے تو کیا آپ اتنے سکون سے سن سکتے ہیں؟ تو کیا نہیں دل چاہتا کہ ہم اس کتاب کو سمجھیں اپنی زبان میں؟ کیا یہ رمضان ہم سے یہ تقاضا نہیں کرتا کہ ہم اس کتاب کی ضرورت اپنی زندگی میں محسوس کریں؟ یہ وہ کتاب ہے جو بندے کی زندگی بدل دیتی ہے، یہ تقویٰ پروڈیوسنگ بک ہے. یہ کتاب آپ کے دل میں اللہ کا خوف پیدا کرتی ہے، یہ کتاب آپ کے دل میں اللہ کی محبت پیدا کرتی ہے، اور یہ کتاب آپ کا مینول ہے. اس سے مطابق زندگی بسر کرنی تھی، ہماری تو ختم ہونے والی ہے، ہم تو جانے والے ہیں. اور کتنے بڑے رسک پہ ہیں جو بغیر کیٹلاگ کو پڑھے ہوئے کسی مشینری کو یوز کریں، جو گاڑی ڈرائیونگ سیٹ پہ بیٹھ جائیں اور ان کو ٹریفک رولز نہ آتے ہوں، اور وہ بک جو ملے اس کو گھما دیں، ان کو پرواہی نہیں. ہم زندگی کے سفر میں بہت خطروں میں ہیں، اور ہمیں احساس بھی نہیں، اس لیے کہ ہم ایک اور ہی دنیا کے راہی ہیں. کل جب ہماری آنکھیں بند ہوں گی، پھر اس وقت فرشتے ہمارے پاس جب آئیں گے، تو اس وقت ہم خواہش کریں گے. حدیث کا خلاصہ ہے کہ جب قبر میں ایک انسان جاتا ہے تو فرشتے اس کے پاس آتے ہیں، اور وہ فرشتے اس سے 3 سوال کرتے ہیں، من ربو کا، مر رسولو کا، اور ما دینو کا. تمہارا رب کون تھا، تمہارا رسول کون تھا، اور تمہارا دین کیا تھا، واٹ واز یور ریلیجن. اب یہ کتنے آسان سوال ہے، یہ 10 سال کی بچی بھی بتا دے گی ہمیں، ربی اللہ، محمد رسول اللہ صلی اللہ علیہ وسلم، اور دینی الاسلام. لیکن وہاں زبان خاموش ہو جائے گی. اگر دنیا میں اللہ کو ایک نہ مانا، اور اس کی صفات کے ساتھ اس کی تمام چیزوں کو نہ پایا، تو وہاں صرف لفظ اللہ زبان پہ نہیں آئے گا. انسان کیا کہے گا؟ دو روایتیں ملتی ہیں ہمیں. ایک ہے لا ادری، لا ادری، آئی ڈونٹ نو، آئی ڈونٹ نو، میں نہیں جانتا، میں نہیں جانتا. اور ایک روایت میں آتا ہے کہ انسان اس وقت کہے گا کاش میں پڑھتا اور لکھتا. اور ایک روایت میں آتا ہے کہ انسان کہے گا جو لوگ کہتے تھے میں بھی وہ کہہ دیتا تھا، مجھے نہیں پتا اللہ کون ہے. اور حقیقت یہ ہے کہ آج ہم میں سے اکثر کو نہیں پتا کہ وہ اللہ کون ہے. اللہ تعالیٰ قرآن پاک میں 3 بار یہ شکوہ کرتے ہیں کہ وما قدر اللہ حق کا قدری، لوگوں نے اللہ کی وہ قدر نہیں کی جو اس کی قدر کا حق تھا. خدا فراموش زندگی، سارا دن نفس کے تقاضے پورے کرنے والی زندگی، ہر طرف یا بطن ہے یا فرج ہے، یا پیٹ کے تقاضے ہیں یا شرم گاہ کے تقاضے ہیں، یا سارا دن کھانا پینا ہے یا آرام اور آسائش ہے. ایٹ ڈرنک اینڈ بی میری، جہاں یہ سلوگنس بن جاتے ہیں نا، پھر وہاں یہ یاد نہیں رہتا کہ ہم اس دنیا میں کیوں آئے تھے. ہمیں کیوں بھیجا اس مالک نے، سیدھا جنت میں کیوں نہیں بھیج دیا؟ ہم سب یہاں دنیا میں ایک بہت بڑی تیاری کرنے آئے تھے۔ یہ دنیا کوئی فن پلیکس نہیں ہے، یہ دنیا ایگزامینیشن ہال ہے، اور جو کیفیت ایگزامینیشن ہال میں ہوتی ہے نا، وہ ہم سے یہاں مطلوب ہے۔ لمیٹڈ ٹائم ہوتا ہے اور موسٹلی 3 آورس ہوتے ہیں، ایسے ہی ہے نا؟ اس دنیا کے بھی 3 ہی گھنٹے ہیں، بچپن، جوانی اور بڑھاپا۔ موسٹ آف دا ٹائم جو کویسچنس ہوتے ہیں، تھیوریٹیکل کویسچن، 5 سوال ہوتے ہیں جو کرنے ہوتے ہیں، ایسے ہی بعض اوقات 7 میں سے 5 کرنے ہوتے ہیں، کبھی کچھ اٹیمپٹ کرنے ہوتے ہیں، موسٹلی 5 کرنے ہوتے ہیں، اور اس میں سے ایک کویسچن کمپلسری ہوتا ہے، اور باقی میں سے چوائس ہوتی ہے کہ ان میں سے آپ 4 کر لیں۔ بالکل اسی طرح جب ہم اس دنیا سے آگے جائیں گے نا، تو ایٹ دا ڈے آف ججمنٹ ہمارے بھی 5 ہی کویسچن ہیں۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، لا تزول قدم ابن آدم من عند ربه حتى يسأل عنه 5۔ آدم کا بیٹا قیامت کے دن میدان محشر سے قدم نہیں ہٹا سکے گا جب تک کہ اس سے 5 سوال نہ کر لیے جائیں، 5 کویسچنز۔ ہر ایک کو قدم نہ ہٹانا کتنے غصے کی علامت ہوتی ہے۔ جب ماں کو بچے پہ غصہ آتا ہے نا، تو وہ یہ نہیں کہتی کہ میری بات سنو، کہتی ہلنا نہیں، ڈونٹ موو، سیدھے کھڑے ہو جاؤ۔ کوئی ہل نہیں سکتا، اور کس کو کہا؟ انسان، وہ مومن، کافر، فاجر، نبی، ولی، پیغمبر، کرسچین، جیو، بودا، ایتھیسٹ، کوئی اپنا نام رکھ لے، اس کو وہاں سے ہلنے کی اجازت نہیں ہوگی جب تک 5 سوالوں کے جواب نہ دے دے۔ کون سے ہیں وہ 5 سوال؟ دہرا لیتے ہیں۔ پہلا سوال ہوگا، ان عمری ہی فی ما افنا ہو، اس کی عمر کے بارے میں، اپنی زندگی کہاں فنا کی۔ ہم کہتے ہیں ہم زندگی گزار رہے ہیں، وی آر اسپینڈنگ اور لائف، اللہ تعالیٰ کہہ رہے ہیں تم فنا کر رہے ہو، کیونکہ کل من علیہا فان وَيَبْقَى وَجْهُ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ۔ ہمارا ہر دن فنا کی طرف ہے، ہمارا ہر دن جو ہے وہ لاس کی طرف ہے۔ وَالْعَصْرِ إِنَّ الْإِنسَانَ لَفِي خُسْرٍ، زمانے کی قسم انسان نقصان میں، ایوری ڈے ہم لاس کی طرف جا رہے ہیں۔ اب بتائیے سوال کا جواب کیا، جواب ہے ہمارے پاس، اور میدان محشر میں سب کے سامنے، اس میں ہمارے پیارے بھی ہیں، ہمارے دوست و دشمن بھی ہوں گے جو ہم سے دشمنی رکھتے ہوں گے، وہ بھی ہوں گے جن کی نظروں میں ہم نے جھوٹی عزت دنیا میں بنائی ہوگی، سب کے سامنے میں اللہ تعالیٰ پوچھ رہے ہیں، بتاؤ تم نے اپنی زندگی کہاں گزاری؟ کیا جواب دیں گے؟ بچپن کھیل کر کھویا، جوانی نیند بھر سویا، اور بڑھاپا دیکھ کر رویا۔ کیا آج اکثر کا یہ حال نہیں ہے؟ اس کو منع نہ کرو، یہ بچہ ہے، بچہ بچہ بچہ، کرنے تو جو کرتا ہے کرے، کھاتا ہے کھائے، پہنتا ہے پہنے، کچھ بھی کرے، یہ بچہ ہے۔ اچھا بھی اس کو نہ منع کرو، کیوں؟ یہ جوان ہے، اس کو نہ روکو۔ جوان کون ہوتا ہے؟ جوانوں کو نہیں روکتے، خام خواہ گھر چھوڑ کے چلے جائیں گے، خام خواہ آگے آ جائیں گے، اچھا جی نہیں روکتے۔ اب ان کو کیا ہوا ہے؟ یہ تو بوڑھے ہیں بیچارے۔ وہ کہتے ہیں نا کہ جب طاقت تھی تو ہم تیری طرف نہیں آئے، اور جب ہمت نہ رہی تو پھر اللہ کے در کی طرف چل پڑے۔ اس وقت ہم اللہ کا رخ کرتے ہیں جب ہمارے اندر بیٹھنے کی طاقت نہیں رہتی، جب زبان بول نہیں سکتی، جب کان سن نہیں سکتے، اور جب بیٹھیں تو کمر تھکتی ہے، لکھیں تو ہاتھوں کے جوڑ تھکتے ہیں، یاد کریں تو یاد نہیں ہوتا۔ میں نے بوڑھی خواتین کو آنسوؤں سے روتے ہوئے دیکھا، کہتی ہیں جتنا یاد کریں اتنا بھولتا ہے، میرا کیا بنے گا؟ آپ ذرا سوچیے تو صحیح کہ زندگی آج ہمارے پلانس میں بھی وہ چیز دور دور تک نہیں دکھتی کہ ہم نے ان 5 سوالوں کی تیاری کر کے کل اللہ کو جواب دینا ہے۔ ہمارے تو دنیا کے امتحان پڑے ہیں۔ ایک بچے کی شادی آ جاتی ہے نا، ہماری ساری نمازیں رسک پہ چلی جاتی ہیں، ہماری ساری پچھلی دینداری ہاتھ میں آتی ہے، اور بچوں کی شادی کا موقع ہماری زندگی کا سب سے سینسٹیو موقع ہوتا ہے، جو ہمارے اندر کے اسلام کو دکھاتا ہے، ہم اصل میں کتنے دیندار ہیں نا، ہم کتنے اللہ والے ہیں، وہ ہمارے بچوں کی شادی کے موقع پہ دکھتا ہے، یا ہماری اپنی شادی پہ اگر اللہ نے پہلے سے سمجھ دے دی تو۔ خیر، دوسرا سوال، ان شبابی ہی فی ما بلا ہو، جوانی کہاں پرانی کی، تم نے اپنی جوانی کہاں گزاری؟ کیا پہلے سوال کے اندر یہ دوسرا سوال نہیں تھا؟ یقیناً تھا۔ क्योंकि जवानी इज़ अ पार्ट ऑफ लाइफ, तो फिर क्यों? ये नहीं कहा कि बचपन कहाँ गुजारा, ये नहीं पूछा जाएगा बुढ़ापा कहाँ गुजारा, ये क्यों पूछा जाएगा कि जवानी कहाँ गुजारी? इसलिए कि अल्लाह को भी पता है कि सबसे ज़्यादा गुनाह जो है वो जवानी में, जवानी दीवानी, जवानी जो गुनाह करना है वो जवानी में कर लो। जवानी का नाम क्या हमने रखा हुआ है? मस्त रहो, अपने हाल में रहो। जहाँ कोई ऐसी महफिल है जाओ, तुम जवान जाओ। कोई दीन की महफिल है तो चंद बूढ़े चले जाएंगे कि चलो भाई हम चले जाते हैं। हमने अपनी जवानियाँ किसको दी हुई हैं? मुझे इस वक्त बड़ी हैरत भी होती है और मैं तैयार होती हूँ इस बात के लिए जब अक्सर लोग ये कहते हैं कि अच्छा आप इस उम्र में दीन का काम कर रही हैं, हम तो सोच रहे थे कोई बड़ी बूढ़ी खातून आएगी। मैं कहती शुक्र है इनको मेरी उम्र ही नहीं पता चलती। आप देखिए कि हम दीन के साथ क्या सोच लेते हैं, कोई बूढ़ा सफ़ेद दुपट्टा चिकन का बड़े बड़े सुराखों वाला है कि नहीं, और ख़ूब गुस्से से बात करता हुआ शख्स के जो आपको अल्लाह से डराए और जहन्नुम से डराए। हमारे यहाँ ये तसव्वुर कितना कम हो गया कि हम भी अपनी जवानी अल्लाह को दे दें। हम अपने लिए क्या पसंद करते हैं? बीवी क्या चाहती है? कि शौहर जवान हैंडसम। माँ चाहती है मेरा जवान बेटा हो, बेटी जवान हो, घर की अंदर मेरी हेल्प करे। आज तो बच्चे भी कहते हैं कि हमारे माँ बाप भी जवान हो, उनको भी बूढ़े माँ बाप अच्छे नहीं लगते। सच है, आपका तो नहीं ये ख्याल किसी का? वो एक बच्ची थी तो वो अपनी माँ को कहती होती थी जब उसकी अम्मी उसको स्कूल लेने जाती थी तो वो उठ के घर के कपड़ों में चली जाती थी बच्ची को स्कूल से पिक करने। बच्ची जो थी ना छोटी सी थी तो कहती थी मम्मी जब आती हैं तो लिपस्टिक लगा के आया करें। मुझे अपनी दोस्तों से शर्म आती है कि इसकी मम्मी बूढ़ी हैं या ऐसी हैं। तो जब सारों को जवानी दे देंगे तो रब को क्या देंगे? बूढ़ी हड्डियाँ, कमज़ोर हाफ से लुढ़कते हुए कदम, और वो भी जिसको अल्लाह तौफीक दे दे। वरना अल्लाह के नबी ने कहा कि दो चीज़ों में बंदे का दिल कभी बूढ़ा नहीं होता, एक लंबी उम्र और एक माल की हिर्स। और बल्कि जितनी उम्र ज़्यादा हो जाती है ना उतनी हिर्स ज़्यादा पड़ जाती है, कमज़ोर हो जाते हैं ना, अब कमा नहीं सकते, संभाल संभाल के चीज़ें रखते हैं, तालों में रखते हैं, उठा उठा के अपनी चीज़ें रखते हैं, और ही ज़्यादा लग जाती है हिरस। ये तो अल्लाह ही दिल बदल दे तो बुढ़ापे में भी बदल दे, वरना बदले नहीं जाते। टेस्ट चेंज हो जाता है, कलर्स लाइट पहन ले, चीज़ें वही चाहिए सारी जो जवानी में थी। तो बात यह है कि ये जवानी रब को देनी है। दर जवानी तौबा करदन शेवा पैगंबरी। जवानी में तौबा करना नबियों का शेवा हैबिट ऑफ प्रॉफिट्स। और आज हम सब के सामने मैदान खुला है। आप देखिए कि अल्लाह के नबी के दौर में शायद आप इस चीज़ को कभी सुन चुके हों पहले कि आपकी दावत को कबूल करने वाले सिर्फ़ एक शख्स के सिवा बाकी सारे लोग अल्लाह के नबी से उम्र में छोटे थे। सब यंग थे, बूढ़े नहीं माने, बूढ़े बूढ़े चचा कोई नहीं माना जिसको अल्लाह ने मनवाया, और वो भी बड़ी आखिर में माने। अली रज़ी अल्लाह ताला अन्हो शुरू में मुसलमान हो गए, उनके बाप अबू तालिब आखिर तक मुसलमान नहीं हुए। आप इसी से अंदाज़ा लगा लें, सिर्फ अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हो अल्लाह के नबी से 2 साल बड़े थे, बाकी जितने सहाबे कराम आपके हाथ पे ईमान लाए वो आपसे छोटे थे। और जवानों में ज़्यादा करिज होता है, वो रिवायतों के पाबंद नहीं होते, वो बाप दादा के रस्म व रिवाज के कैदी नहीं होते। आज जब हमें कोई बात समझ भी आ जाती है ना, कहते नहीं चुप करके बैठे रहो, अब इस उम्र में कौन रिस्क ले लो, अब बच्चों के रिश्तों की बात है और अब हम अपनी लाइफस्टाइल चेंज कर लें। और नतीजा क्या निकलता है कि जो बात समझ आती है उसको अपनी मौत आप मार देते हैं। हम सब अल्लाह को अपनी जवानियाँ पेश करें। अगर आज इस मौके पर हम इस चीज़ की नीयत कर लेना कि हमने अपनी जवानी अपने रब को देनी है, क्या बड़ी बात है, वो सबसे ज़्यादा कदर करने वाला है। देखिए एक एमए करने के लिए तकरीबन 16 से 18 साल हम पढ़ते हैं, ऐसे ही है ना, 16 to 18 ईयर्स। एक डॉक्टर बनने के लिए ऑलमोस्ट 20 ईयर्स लग जाते हैं, और फिर भी सारी ज़िंदगी पढ़ना पड़ता है। एक डिग्री, एक स्पेसिफिकेशन। आप डॉक्टर से पूछें कि अच्छा ये बताएं, कोई भी दूसरा मसला पूछ लें, कोई पूछें अच्छा ये मेरे ऊपर एक मुकदमा बन गया ज़रा मुझे मशवरा दें, तो वो कहेगा आप लॉयर के पास जाएँ, मेरे पास क्यों आगे। सिर्फ एक स्पेसिफिकेशन के लिए आप 10 से 20 साल लगाते हैं, और वो किताब जो आपको آل راؤنڈر بناتی ہے، جو آپ کو دنیا میں کامیاب کرتی ہے، جو آپ کو آخرت میں کامیاب کرے گی انشاءاللہ، اس کے لیے ہم کتنا وقت لگانے کو تیار ہیں؟ یعنی یہاں جتنی بھی سسٹرز بیٹھی ہیں، آپ کو اگر کوئی کہے کہ آپ کو یہ قرآن سیکھنا ہے، کتنے لوگ سوچتے ہیں کہ ان کے دل میں یہ خواہش ہے کہ وہ سیکھیں؟ کوئی نہیں چاہتا کہ اس کو سیکھیں. جی آپ سے پوچھ رہے ہیں کتنے لوگ جو ریئلی اس چیز کو فیل کرتے ہیں کہ ہمیں اس کتاب کو اپنی زبان میں سمجھنا چاہیے؟ کتنا وقت لگا سکتے ہیں آپ اس کتاب کے لیے؟ جی آپ بتائیں. آدھا گھنٹہ روز، ٹھیک ہے. آپ کتنا لگا سکتی ہیں؟ چلے کتنے سال لگا، ٹائم بتائیں، یعنی پوری بک پڑھنے کے لیے آپ کتنے سال لگا سکتے ہیں؟ پورا کب ہوگا اگر ساری زندگی لگائیں گے تو؟ یعنی میں آپ کی بات سمجھ گئی کہ یعنی انسان اس کو تو پوری لائف ہی دے گا، لیکن آپ دیکھیے کہ جیسے جی الحمد للہ. اچھا دیکھیے یہ عربی کا قرآن ہے نا، آپ بھی دیکھ رہے ہیں. میں آپ میں سے کسی کو دوں کہ آپ اس کو اردو میں پڑھیں، ہو کین ڈو دس انگلش میں، یعنی مین اردو یا انگلش نو پرابلم، اور پنجابی جو آپ کو لینگویج آتی ہے. ہمیں سے کتنے لوگ ہیں جو عربی کو اردو میں پڑھ سکتے ہیں؟ کوئی بھی نہیں پڑھ سکتا نا. بس یہ ہے کرائیٹیرین اس کو پڑھنے کا. آپ ترجمے والے قرآن آپ کے پاس ہوں گے، آپ لیکچر سن سکتے ہیں، سو آن. لیکن جو کرائیٹیرین ہے نا، جب یہ کتاب آپ کو اپنی لگتی ہے، وہ کیا ہے کہ جب آپ اس کو عربک کو اردو میں یا انگلش میں پڑھیں. یہ ہے کسی بھی چیز کو پڑھنے کا. بس آپ ڈاکٹر بنتے ہیں، کیا آپ کتابیں پڑھ کے علاج کرتے ہیں؟ آپ کو ساری دوائیوں کا نام یاد ہوتا ہے کہ نہیں ہوتا؟ جو ڈیزیزز ہوتی ہیں اس کی سمٹمز یاد ہوتی ہیں نا. کوئی ایسا تو نہیں مریض کو بٹھا کے کہ ٹھہر تو ذرا کتاب کھول کے لاتا ہوں پھر میں تمہیں چیک کرتا ہوں. کوئی بھی نہیں آئے گا اس کے پاس. ہاں تو ہم نے اسلام کو ایسے کیوں رکھا ہوا ہے؟ ہم کیوں پوچھتے ہیں؟ اچھا کوئی مسئلہ رہ گیا وہ فلاں جو ہیں ان سے پوچھتے ہیں، وہ فلاں درس دیتے ہیں ان سے پوچھ لیتے ہیں، کیا ہم خود نہیں اس کے لیے اپنے سیلف سفیشینٹ ہو سکتے؟ تو آج نیت کیجئے، دعا کیجئے کہ اللہ کی اس کتاب کو سیکھنے کے لیے اپنی جوانی لگانی ہے. جو جس لیول پہ کھڑا ہوا ہے، یقین کریں کہ آپ اس کو جتنا وقت دے دیں گے نا، آپ اس کو 1.5 ایئر میں بھی کر سکتے ہیں پورا قرآن. آپ سوچ نہیں سکتے جی جو بات میں اس کو کہہ رہی ہوں، یہ آپ کے لیے کتنی بڑی بلیسنگ بن سکتی ہے. 1.5 ایئر آپ دے دیں، آپ کو 5 ڈیز اے ویک اس کو کچھ گھنٹے دینے ہوں گے. وہ آپ کا کام نہیں ہے، ورڈ ٹو ورڈ ٹرانسلیشن، ورڈ ٹو ورڈ ٹرانسلیشن. یعنی دیکھیں قرآن کے 5 حق ہیں ہم پہ، وہ بھی اگر موقع ملا تو ہم بعد میں کر لیں گے. جی ٹھیک ہے. 5 جو رائٹس ہیں نا، اسی میں وہی رائٹس پورے کرنے ہیں کہ اس کو اچھی طرح پڑھ سکیں، ایگزیکٹلی جو مخرج جو صحیح ایکسنٹ ہوتا ہے اس کو سمجھ سکیں اپنی لینگویج میں، پھر جو سمجھیں اس کے اندر سے ہمیں کہا کیا جا رہا ہے معنی بھی سمجھ آ رہا ہے، اور اس کی ایکسپلینیشن، اور پھر اس کے اوپر عمل، اور اس کے بعد اس کی سپریڈنگ دوسروں کو بتانا. یہ 5 رائٹس ہیں جو قیامت کے دن یہ قرآن ہم سے لے گا، پوچھے گا کہ بتاؤ تم نے میرے یہ رائٹس دیے کہ نہیں. آج کل تو رائٹس کا ویسے ہی بہت زور ہے، ویمن رائٹس، چلڈرن رائٹس، اینیمل رائٹس، اور نہ جانے کیا کیا. تو ہم جب اس کو کچھ وقت دیتے ہیں تو اللہ تعالیٰ ہماری مدد کرتا ہے. تیسرا سوال جو ہوگا ڈے آف ججمنٹ پہ، وہ کیا ہوگا؟ ان مالن من اینک تصبہ، منی کے بارے میں ہوگا کہ وٹ واز یور سورس آف انکم، فرام ویئر ڈیڈ یو گیٹ دا منی. یہ جو منی، جو کھانا، جو چیزیں تھیں، اس کا سورس کیا تھا؟ یہ اللہ کی رضا والا تھا یا نافرمانی والا؟ آپ کہیں گے یہ مردوں کا سوال ہے، مردوں کا نہیں رہا اب عورتوں کا بھی ہے. اور سیکنڈ تھنگ ہے کہ ہر عورت کو پتہ ہے کہ اس کے گھر میں جو چیز آتی ہے وہ کہاں سے آتی ہے. کیا ہم اپنے مردوں سے نہیں پوچھ سکتے کہ یہ جو چیز ہیں، یہ جو چوڑیاں میرے لیے آئی ہیں، یہ کہاں سے آئی ہیں؟ یہ جو صوفہ سیٹ آیا ہے، یہ کہاں سے آیا ہے؟ کیونکہ یہ ایک فل ٹاپک ہے. اس کا سمپل سم بس ایک ہی مطلب سمجھ لیں کہ جب ہم ہمارے پیٹ میں حلال جاتا ہے نا، تو ہماری عبادت قبول ہوتی ہے، ہماری دعائیں قبول ہوتی ہیں. اور اگر ہمارے سورس آف انکم میں کچھ ڈاؤٹ ہے نا, تو یہ روزے نماز تو دور کی بات ہے, انسان کا ایک دفعہ کا کلمہ پڑھا ہوا بھی قبول نہیں ہوتا. چوتھا سوال ہوگا, من این انفقو, خرچ کہاں کیا, ویئر ڈیڈ یو اسپینڈ یور منی. چلیں, خرچ کرنے کو تو میرا حال ہے مردوں سے زیادہ عورتیں جانتی ہیں نا. اور پانچواں آخری سوال کیا ہوگا, ماذا عملا بما علما, جو بات پتہ چل گئی تھی اس پہ عمل کتنا کیا. یہ ہے وہ پیک پوائنٹ کے جس کے اوپر ہم سب اپنے آپ کو چیک کر سکتے ہیں, کتنا سنتے ہیں, کچھ نہ کچھ کانوں میں پڑتا ہی رہتا ہے, لیکن عمل کتنا ہے. اور اسی نیت کے ساتھ ہم نے انشاءاللہ تعالی اپنے آپ کو چیک کرنا ہے کہ سن کے ماننے والی کتنی کیفیت ہے. اور اگر یہاں آج یہاں اس وقت یہاں آنے کا اگر ہم کوئی ریٹرن دے سکتے ہیں نا کسی کو, تو وہ یہی ہو سکتا ہے کہ ہم کوئی ایک اچھی نیت کر لیں کہ میں قرآن کے ساتھ جڑوں گی. آج کل الحمدللہ ایک ہم شارٹ کورس کر رہے ہیں, آپ میں سے بہت ساروں کو پتہ ہی ہوگا, ہوپ فلی جب آپ خالدہ باجی نے ادھر بلایا تو آپ کو بتایا بھی ہوگا, اصلاح سینٹر ہے کچھ یہاں سے میرا لیے 10-15 منٹ بھی نہیں ہے. دورہ قرآن کے نام پہ ہم لوگ اس کتاب, اس خوبصورت کتاب کو پڑھ رہے ہیں. یہ نہیں کہتے کہ ہم خوبصورت طریقے سے پڑھ رہے ہیں, لیکن یہ کتاب بڑی خوبصورت ہے. آپ سب کو دعوت ہے کل آ جائیں صبح, صرف 2.5 آورس, کل چھٹی کا دن ہے, بچوں کو بھی چھٹی ہوگی, سب آ جائیں, ایک سپارہ بیٹھ کے وہاں اس ماحول میں کر لیں جو اس کتاب کا حق ہے. 9 پارے ہو گئے, 8 ہو گئے, 9 رہ گئے. اگر پچھلے 8 نہیں بھی آپ کر سکیں گے, ویب سائٹ پہ ہمارا موجود ہے, پیل ٹاک ایک میڈیم ہے الحمدللہ, اس پہ آن لائن آتا ہے. کسی وجہ سے وہاں نہیں آ سکتے, آپ گھر سے سن لیں, یہاں بچیاں بیٹھی ہیں, آپ چاہیں تو میں 5 منٹ میں آپ کو پیل ٹاک دکھا دیتی ہوں. اس وقت بھی ہماری وہاں کلاس ہو رہی ہے اور میں نے اس کو میوٹ پہ دبایا ہوا ہے, میں آپ کو سناتی ہوں اگر تھوڑی سی آواز آ سکے. لیکن یہ کہ کسی طرح اپنے آپ کو اس کتاب سے جوڑنے کی نیت کر لیں, اس لیے کہ یہ چھوٹا سا جو کورس ہے نا, آپ کو بعد میں اس کو زیادہ اچھی طرح سمجھنے کی دعوت دے گا ان شاء اللہ تعالیٰ. کچھ تو کہہ کے جائیں گے اللہ تعالیٰ کو کہ اللہ تعالیٰ ہم کوشش تو کر رہے تھے, کیا نہیں دل چاہتا. میں مجھے اپنا یاد آ رہا ہے کہ جب میں نے پہلی دفعہ قرآن پڑھا تھا تو میرے دل میں کیا خواہش تھی, ہاں کہ اس میں ہے کیا. ایک دفعہ ہم اس کو انشاءاللہ پڑھ لیں, پھر اس کے بعد ہم ایک پلان کر رہے ہیں کہ انشاءاللہ اگر آپ لوگ اس شارٹ کورس کو کر سکتے ہیں تو اس کے بعد پھر ہم شروع سے بھی شروع کر سکتے ہیں. اگر آپ میں سے کچھ لوگ واقعی اپنی لائف کا کچھ حصہ اللہ تعالیٰ کے نام پہ دینا چاہتے ہیں تو موسٹ ویلکم. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تو ہمارے خود کو ڈسکور کرنے کے سفر میں برکت دے, اور ہم اپنی برائیوں کو جان کر خوبیوں کو اپنے اندر لا سکیں. سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.